यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवी शिक्षण अस्पतालमा मृगौलाको सफल प्रत्यारोपण, प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको चिकित्सकको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रीमा डाक्टर युवराज खतिवडा नियुक्त, आजै पद बहाली। राष्ट्रिय खेलकुद विकास विधेयक 2076 संशोधन सहित प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा 8 जनाको मृत्यु। र अमेरिकाको राष्ट्रपति निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वारीको दौड़मा रहनुभएका पूर्व उपराष्ट्रपति जो बाइडेन 14 मध्ये 9 राज्यमा विजयी भई अग्रपंक्तिमा। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृगौलाको सफल प्रत्यारोपण भएको छ। प्रत्यारोपण सम्पन्न भएपछि त्रिवी शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको र प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको जनाइएको छ। हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री ओलीलाई मृगौला दान गर्नुहुने उहाँकी भान्जी समीक्षा संगरुवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेक्षुकले खुशियाली मनाएका थिए। यसअघि प्रधानमन्त्री ओलीको विक्रम सम्वत 2064 साउनमा भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न होस् भन्ने शुभकामना सहित शीघ्र स्वास्थ्य लाभको कामनाको विशेष प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। धनगढ़ी स्थित निजी निवासमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो। संचारकर्मीको जिज्ञासामा सभापति देउवाले एमसीसीले मुलुकमा धेरै आर्थिक लाभ हुने भएकाले एमसीसी पारित गरिनुपर्ने बताउनुभयो। सभापति देउवाले विश्वभर फैलदै गएको कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी अहिलेदेखि उच्च सतर्कता अपनाउन जरूरी रहेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रीमा डाक्टर युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा डाक्टर खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि हिजो मात्र उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। यसैबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री खतिवडाले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आजै अपराह्न अर्थ मन्त्रालयमा पदबहाली गर्नुभएको छ। पदबहालीपछि संचारकर्मीहरूसँग छोटो कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले बजेट निर्माण र आर्थिक नीतिहरू अगाडि बढ़ाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय समानताको क्षेत्रको सुधारलाई निरन्तर रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री खतिवडाले विकास र गरीबी विरूद्धको लड़ाईमा लड़िरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रमा पछिल्लो समय नयाँ चुनौतीहरू देखा परेकाले ती समस्याहरूका विरूद्ध सम्पूर्ण नेपाली मिलेर अघि बढ़नु आवश्यक रहेको बताउनुभयो।
पछिल्लो चरणमा अर्थतन्त्रमा स्वाभाविक रूपमा चुनौतीहरू थपिएका छन्, हामी सबैले बुझेकै कुरा हो। विश्वव्यापी रूपमा चाहिँ आर्थिक क्षति कति भयो कोरोना COVID-19 भन्ने कुराको आंकलन अहिले नै भइसकेको छैन। आज कच्चा पदार्थहरू उत्पादन नहुँदा, आज यो इन्टरमिडिएट गुड्सहरू तयार नहुँदा, नेपालको अन्तर्राष्ट्रिय आबद्धताको कारणले हाम्रा कतिपय वस्तु र सेवा अन्तर्राष्ट्रिय बजारसँग जोडिएका छन्, त्यो कारणले पनि चुनौती थपिएको छ। अहिले हामी सबै मिलेर हामी सबैको साझा चुनौतीलाई सामना गरौं केही समय, त्यो बीचमा हामीले हाम्रा नियमित काम पनि गर्दैछौं र हामीले आर्थिक विकासको जुन एउटा बजेट कार्यान्वयनदेखि लिएर अर्को वर्षको बजेट तयारीसम्मका हाम्रा कदमहरू छन्, त्यसलाई हामी कार्यान्वयन गर्ने तहमा छलफल बहस हामी गरिदिनेछौं।
यसै गरी मन्त्री खतिवडाले आजै संचार तथा सूचना प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गर्नुभएको छ। त्यस अवसरमा मन्त्री खतिवडाले संचार क्षेत्रसँग सरकारको सम्बन्ध थप सुमधुर र सुदृढ़ बनाउन क्रियाशील रहने बताउनुभयो। मन्त्री खतिवडाले सूचना प्रविधि क्षेत्रको विकास देशका सम्पूर्ण क्षेत्रको विकाससँग प्रत्यक्ष रूपमा जोड़िने हुनाले त्यसको विकास एवं सुधारका लागि सबैको प्रयास आवश्यक रहने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक 2076 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। बैठकले गत बैठकमा प्रस्तुत कारागार विधेयक 2076 र कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएका पशु स्वास्थ्य तथा पशु सेवा विधेयक परिषद विधेयक 2076 स्वीकृत गरेको छ। बैठकले अन्तर्देशीय संगठित अपराध विरूद्धको महासन्धि अन्तर्गतको पार्लेमो अभिसन्धिमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उक्त पार्लेमो अभिसन्धिमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सहमति र सहकार्यका आधारमा अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले राष्ट्रिय मुद्दामा सहमतिमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेकपाका सांसद नारायण काजी श्रेष्ठले राष्ट्रियता लोकतन्त्रको रक्षा र विकासका कुरामा सबै एकताबद्ध भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसर सरकारका विषयमा पनि उत्तिकै महत्व दिएको बताउनुभयो। नेपाली कंग्रेसका सांसद अनिता देवकोटाले सहमति र सहकार्यको आधारमा अघि बढ़नुपर्ने बताउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि प्रतिपक्ष र सत्तापक्ष एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो। समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले नव आगन्तुक सांसदहरूलाई स्वागत र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन 2075/76 पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 29 गते दिउँसो 1 बजे बस्नेछ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले तराईमध्ये समृद्धि कार्यक्रम कार्यान्वयनमा भएका त्रुटि र अनियमितता नियन्त्रण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले तराईमध्ये समृद्धि कार्यक्रम कार्यान्वयनका बारेमा परेको उजुरी, समितिले गठन गरेको कार्यदलको सुझाव र सांसदहरूको धारणापछि समितिले यस्तो निर्देशन दिएको हो। समितिले आवश्यकता पहिचान र निश्चित मापदण्डका आधारमा योजना छनौट गर्न र कार्यान्वयन नीतिगत तथा कार्यविधिगत त्रुटि भए सच्याएर कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएको छ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा 8 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। मकवानपुरगढ़ी गाउँपालिकाको शिखर कटेरीमा आज बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। मकवानपुरगढ़ीदेखि हेटौडा आउँदै गरेको बस दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। दैलेखको धरम पोखरादेखि वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका 15 राउटे गल्छेनामा दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका 6 का देवबहादुर खड्का, वीरेन्द्रनगर 15 का खड्क बहादुर बुढाथोकी र उहाँकी श्रीमती गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभयो। दुर्घटनामा घाइते 4 जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैगरी पाल्पाको अर्गेलीमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा रूपन्देही सैना मैना 51 वर्षीय धनकली विक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जीसीले जानकारी दिनुभयो। घाइते 10 जनाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। आजै काभ्रे प्लानचोकको कोशीपारी स्थित चौरी देउराली गाउँपालिका 5 ढाँट खर्कमा बस दुर्घटना हुँदा 44 यात्रु घाइते भएका छन्। रामेछापको गुराँसेबाट काठमाडौँ आउँदै गरेको बस पछाडि सार्ने क्रममा सड़कबाट 50 मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कार्तिकीय देउरालीका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिनुभयो। घाइते मध्ये 6 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको उपचार अहिले धुलीखेलमा भइरहेको छ। यसै गरी महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडा केदार गाउँपालिका 5 नुवालीमा आज बस दुर्घटना हुँदा 5 घाइते भएका छन्। बस दुर्घटना हुँदा घाइते भएकाको बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचार भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। भोजपुरमा भएको ट्र्याक्टर दुर्घटनामा ट्र्याक्टरका सहयोगी पौवा दुङमा गाउँपालिका 1 का 25 वर्षीय जनक भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्र्याक्टरका चालक घाइते भएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाले कोरोना भाइरसको संक्रमणका कारण पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तर्गतका ठूला भेला स्थगित गरेको छ। पार्टीका महासचिव विष्णु प्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्व निर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभयो। सर्कुलरमा पार्टी तथा जनवर्गीय संगठनका सबै तहका कमिटिका बैठक आयोजना गर्ने भने रोकावट नगरिएको भनिएको छ। सरकारले प्रदान गर्ने मान पदवी विभूषण तथा पदक सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धी प्रारम्भिक मस्यौदा विधेयकमाथि छलफल भएको छ। नेपाल कानून आयोगले तयार पारेको मस्यौदामाथि आज ललितपुरमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापाले सरकारद्वारा वितरण गरिने मान पदवी तथा पदक वितरणमा विगतमा देखिएको कमी कमजोरीलाई नयाँ विधेयकले अन्त्य गर्ने बताउनुभयो। सरकारले दिने उपाधि तथा पदक सस्तो नहोस् भन्नेतर्फ ध्यान दिन जरूरी रहेकोमा गृहमन्त्री थापाले जोड़ दिनुभयो। नेपाली कंग्रेसले पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरूका सबै तहका ठूला भेला सम्मेलन र सभा लगायतका कार्यक्रम स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रूपमा संक्रमण फैलिरहेको कोरोना भाइरसका कारण अर्को सूचना नगरिएसम्म पार्टीका सबै ठूला कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। तर पार्टीको 14 महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरू पार्टी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण कार्यक्रम भने जारी रहने नेपाली कंग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कोरोना संक्रमणका बारेमा शहरदेखि गाउँसम्म गाउँ टोल हुँदै घर घरसम्म सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थाहरू मार्फत अघि बढ़ाइने नेपाली कंग्रेसले जनाएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै विवाद नरहेको बताउनु भएको छ। नेपाल ट्रेड युनियन कंग्रेसको 74 स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले पार्टीभित्र केही असन्तुष्टि भए पनि आगामी महाधिवेशनबाट समाधान हुने बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनबाट कंग्रेसलाई बलियो शक्तिका रूपमा स्थापित हुने नेतृत्व आउनुपर्ने बताउनुभयो। कंग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सबै दलहरू मिलेर बनाएको संविधान सरकारले एकलौटी रूपमा व्याख्या गरेर ऐन नियम निर्माण गर्न खोजेको र त्यसबाट संसदीय व्यवस्था खतरामा पर्ने बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले परम्परागत रूपले अब पार्टी चल्न नसक्ने बताउनु भएको छ। नेपाली कंग्रेस बाँकेले आज नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री खड्काले लामो इतिहास बोकेको कंग्रेसलाई समय अनुसार सुधार गर्न आवश्यक रहेको बताउनुभयो। महामन्त्री खड्काले आसन्न 14 महाधिवेशनपछि पार्टीलाई नयाँ ढंगले अघि बढ़ाउन आवश्यक रहेको बताउनुभयो। धनुषा र महोत्तरी जिल्लाका बाढ़ी प्रभावित 4 गाउँपालिकामा खाद्य तथा पोषण सुधार आयोजना कार्यक्रम लागू भएसँगै त्यहाँका किसानहरू उत्साहित भएका छन्। सरकार र दात्री निकायको सहयोगमा लागू भएको आयोजनाले कृषि पशु विकासका साथै पोषण सुधार मार्फत किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याई गरीबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। जनकपुर धामबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
बाढीको समयमा हुने गरेको खाद्यान्नको संकट व्यवस्थापन तथा पोषण सुधारका लागि नेपाल सरकारले धनुषा तथा महोत्तरी जिल्लाका 4 गाउँपालिकामा लागू गरेको खाद्य तथा पोषण सुधार कार्यक्रम निकै प्रभावकारी देखिएको छ। खास गरेर बाढीबाट अत्यधिक मात्रामा प्रभावित हुने गरेको धनुषाको मुखियापट्टी मुसर्निया तथा धनौजी एवं महोत्तरी जिल्लाको पिपरा तथा एकडारा गाउँपालिकामा कार्यक्रम लागू भएको छ। आयोजनाले कृषि पशु विकासका साथ सर्वसाधारणको पोषण सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास विज्ञहरूको रहेको छ। कार्यक्रमको बारेमा धनुषाका अगुवा किसान विशेश्वर यादव:
जुन लागू भएको छ खेतीसँग रिलेसन पनि हो, बजारसँग पनि रिलेसन हो, यो खासकर मलाई राम्रो लाग्छ।
खाद्य तथा पोषण सुधार कार्यक्रमले साना साना किसानको जीवन स्तर उकास्नमा ठूलो योगदान पुर्याउने आयोजनाका कृषि विकास अधिकृत डाक्टर राजेश प्रजापतिले बताउनुभयो।
यसले साना किसानहरूलाई लक्षित गरिएको छ, जसको चाहिँ जीवन स्तर चाहिँ धेरै खस्किएको छ, तिनीहरूको जीवन स्तरमा चाहिँ केही नयाँ टेक्नोलोजीहरू, केही इन्टरभेन्सनका कुराहरू जसले उनीहरूको जीवन स्तरमा चाहिँ सुधार ल्याउन सक्छ र पोषण स्थितिमा सुधार ल्याउने यी साना साना लक्ष्यहरूले लिएको छ।
5 लागि लागू भएको खाद्य तथा पोषण सुधार आयोजनाले कृषि तथा पशु विकासका साथै किसानहरूको जीवन स्तरमाथि उकास्ने विश्वास गरिएको छ। आयोजनाका जनकपुर इकाई प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झा:
यो आयोजनाको मुख्य उद्देश्य चाहिँ खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याउनुको साथसाथै आय आर्जनका कार्यक्रमहरू पनि यो आयोजनाले सञ्चालन गर्नेछ, जसबाट चाहिँ लाभग्राहीहरूको आय स्तरमा वृद्धि भई जीवन स्तरमा समेत सुधार आउने चाहिँ हामीले अपेक्षा गरेका छौँ।
आयोजनाबाट सम्बन्धित गाउँपालिकाको खाद्य तथा पोषण अवस्थामा सुधार गरेर किसानको जीवन स्तरमाथि उकास्ने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोरोना भाइरसले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले कुनै नीतिगत निर्णय गर्नु परे मन्त्रालयमा लेखी पठाउन निर्देशन दिनुहुँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टोली बनाइने बताउनुभयो। उहाँले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघ संस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे 3 दिनभित्र सुझाव दिन पनि आग्रह गर्नुभयो। कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश नम्बर 2 सरकारले 8 जिल्लाका नेपाल भारत सिमानामा स्थापना गरेका 11 हेल्प डेस्क साधन स्रोत सम्पन्न बनाउने निर्णय गरेको छ। प्रदेश नम्बर 2 को सामाजिक विकास मन्त्री नवल किशोर शाहको अध्यक्षतामा आज मन्त्रालयमा बसेको आकस्मिक बैठकले भारतका विभिन्न राज्यहरूमा कोरोनाको संक्रमण देखिएकाले प्रदेश सरकारले सञ्चालनमा ल्याएको हेल्प डेस्कमा 24 घण्टा कर्मचारी परिचालन गर्ने निर्णय गरेको छ। मोरङ र झापा जिल्लाको सिमाना जोड्ने र तुवा खोलामा पक्की पुल सञ्चालन भएसँगै सर्वसाधारण उत्साहित भएका छन्। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गलाई जोड्ने उक्त पुल सञ्चालनमा आएसँगै आवत जावतमा सहज भएको सर्वसाधारण बताउँछन्। विराटनगर संवाददाता कुमत अधिकारीको रिपोर्ट।
मोरङ र झापा जिल्लाको सिमाना जोड्ने रतुवा खोलामा पक्की पुल सञ्चालनमा आएपछि सवारी साधन सहज रूपले आवत जावत हुन थालेपछि सर्वसाधारण उत्साहित भएका हुन्। पुल सञ्चालनमा आएपछि सवारी चलाउन सहज भएको चालकहरू बताउँदछन्।
पुल नहुँदा मान्छेको आवत जावत त्यति गाडी घोडाको थिएन, यो पुल नबन्दाखेरि 1200 हुन्थ्यो नि, अहिले 2500 तेल हालेर पुल बनिकन धेरै राम्रो आवत जावत बढिरहेको छ।
सुनसरी मोरङ पुल आयोजनाले झण्डै 12 करोड रुपियाँको लागतमा त्यो पुल निर्माण गरेको हो। पुल बनेपछि विराटनगरबाट सोझै झापाको दन्तकालीसम्म हल्का सवारी साधन सञ्चालनमा आएपछि आवत जावतमा सहज भएको छ। झापा गौरीगंज गाउँपालिकाकी पिठो ताजपुरिया र मोरङ रतुवामाई नगरपालिकाका डिल्लीराम ढुङ्गाना।
बाँसको पुल थियो, कति अप्ठ्यारो थियो जानु आउनु, पैसा तिरेर जानु पर्थ्यो, अब त सजिलो भयो, पक्का पुल भएर।
झापा मोरङको जुन सरसामानहरू आदान प्रदान गर्नलाई बहुतै फाइदाजनक छ, जनतालाई पनि बहुतै सुविधा भएको छ। अहिले
पुलको दायाँ बायाँ निर्माण गरिएको बाँध अस्थायी भएको भन्दै खोला अनुसार पुल विस्तार गर्ने वा दिगो तटबन्ध निर्माण गर्ने विषयमा अहिले निर्णय नभएको हुलाकी सड़क आयोजना इटरीका इन्जिनियर माधव पौडेलले बताउनुभयो।
अहिलेको भनेको टेम्पोररी मात्र, यसलाई अब प्रमाणलाई कि रिभर ट्रेनिङ गर्नु पर्यो कि पुल एक्सटेन्सन गर्नु पर्यो, यसै गर्ने भनेर हामीलाई निर्देशन आइसकेको छैन।
हुलाकी राजमार्ग निर्माण भइरहेको अवस्थामा सो सड़कलाई जोड्न पनि पुलको दायाँ बायाँ दिगो तटबन्ध आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेद्वारको दौड़मा पूर्व उपराष्ट्रपति जो बाइडन अग्रपंक्तिमा देखिनु भएको छ। सुपर ट्यूजडे नामले विख्यात पार्टीभित्रको प्राथमिक निर्वाचनमा 14 मध्ये 9 राज्यमा बाइडेन विजय हुनुभएको छ। तर उहाँलाई चुनौती दिँदै आएका सिनेटर बर्नी स्यान्डर्सले क्यालिफोर्निया सहित 3 अन्य राज्यमा जितेर आफ्नो उपस्थिति कायमै राख्नु भएको छ। सुपर ट्यूजडे नामक हिजोको प्राथमिक निर्वाचनले डेमोक्रेटिक पार्टीको अधिवेशनका दुई तिहाई प्रतिनिधि चयन गर्ने हुनाले महत्वपूर्ण मानिन्छ। रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै उम्मेद्वार बन्ने निश्चित भएपछि उहाँको प्रतिस्पर्धी को हुने भन्ने विषय अहिले चासोको विषय रहेको छ। रिपब्लिकन पार्टीका तर्फबाट कतिपय राज्यमा प्राथमिक निर्वाचन नै गर्नु नपरेको र बाँकी सबैले राष्ट्रपति ट्रम्पलाई नै उम्मेद्वारका रूपमा दृढ़ समर्थन गरेका छन्। हालसम्मको स्थितिले राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन बीच नै नोभेम्बरको आम चुनावमा प्रतिस्पर्धा हुने अब धेरै सम्भावना देखिन्छ। कोरोना भाइरसको कारण उत्पन्न संकटले सामान्य औषधि उत्पादनमा समेत बाधा पुगेपछि त्यस्ता औषधिको कमी हुन नदिन विज्ञहरूले चासो दिएका छन्। ज्वरो आउँदा प्रयोग गरिने पारासिटामोल जस्तो सामान्य औषधिको उत्पादन र निर्यातमा असर पर्न सक्ने बताइएको छ। भारतले यस्ता कतिपय औषधिको निर्यातमा रोक लगाएको खबर सार्वजनिक भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला 2200 रूपियाँले वृद्धि भएको छ। नेपाल सुनचानी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला 80,500 रूपियाँ पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला 80,200 निर्धारण गरिएको छ। मंगलबार छापावाल सुन प्रतितोला 78,300 र तेजाबी सुन प्रतितोला 78,000 किनबेच भएको थियो। यसै गरी नेपाली बजारमा चाँदीको मूल्य बुधबार प्रतितोला 20 रूपियाँले वृद्धि भएको छ। चाँदीको मूल्य बढेर प्रतितोला 880 पुगेको छ। विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो। मंगलबार 14 अंकले बढेको नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार निकै फराकिलो अन्तरले घटेको छ। बुधबार 1,511 अंकबाट शुरू भएको कारोबार सूचक नेप्से 1,440 अंकमा झरेको छ। बुधबार परिसूचक 68.47 अंकले घटेको छ। सूचक 4.54% घटेर 1,441 अंकमा झरेर बन्द भएको हो। बुधबार बजार शुरूबाटै घट्न थालेको थियो। परिसूचक घटेसँगै कारोबार रकम समेत उल्लेख्य रूपमा घटेको छ। दिनभरिमा विभिन्न 174 कम्पनीका 2,90,84,00,000 रुपियाँ बराबरका शेयरहरूको किनबेच भएको छ। शेयर बिक्रीको चाप बढेपछि लगानीकर्ता पनि त्यसकै पछाडि दौड़िएका कारण सूचक फराकिलो अन्तरले घटेको हो। कतिपय ठूला लगानीकर्ताहरूले नाफा बुक गर्न थालेको कारण पनि त्यसको असर बजारमा परेको लगानीकर्ताहरूले बताएका छन्। बजार घटे पनि विभिन्न 9 कम्पनीका शेयर धनीहरूले बुधबार कमाएका छन्। कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न नेरौला नियुक्त हुनुभएको छ। नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट कृषि विकास बैंकको संचालक नियुक्त हुनुभएका नेरौलालाई संचालक समितिको बैठकबाट सर्वसम्मत अध्यक्ष चयन गरिएको हो। उहाँले बुधबार नै गवर्नर डाक्टर चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ समेत ग्रहण गर्नुभएको छ। गत माघमा नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश लिनुभएका निरोलाले मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रूपमा लामो समय काम गर्नुभएको थियो।
अब खेलकुद समाचार अजय बमबाट।
नेपाल थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन टी20 क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार दोस्रो खेलमा सिंगापुरले हङकङलाई 16 रनले पराजित गरेपछि नेपाल एक खेल अगावै एसिया कप छनौट यात्राबाट बाहिरिएको हो। सिंगापुरले प्रस्तुत गरेको 169 रनको विजय लक्ष्य पछ्याएको हङकङले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 152 रन बनाउन सक्यो। सिंगापुर लगातार 3 जितसँगै शीर्ष स्थानमा रहेर आगामी अगस्तमा मलेसियामा हुने एसिया कप छनौटमा स्थान बनाएको छ। 5 टोली सहभागी इस्टर्न रिजनमा शीर्ष 2 टोली एसिया कपको लागि छनौट हुनेछन्। अब मलेसिया र हङकङ बीचको विजेताले एसिया कप छनौटमा स्थान बनाउनेछ। मलेसिया र हङकङको समान 4 अङ्क छ। नेपाल पहिलो खेलमा मलेसियासँग 22 रन र दोस्रो खेलमा हङकङसँग 43 रनले पराजित भएको थियो। बुधबार नेपालले थाइल्याण्डलाई 9 विकेटले पराजित गरेको थियो। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपालगंज रंगशालामा बुधबार भएको फाइनलमा पुलिसले एफएफलाई 3-0 सेटमा पराजित गर्दै उपाधि उचालेको हो। उपाधि विजेता पुलिसले 2,00,000 प्राप्त गर्दा उपविजेता भएको एफएफले 1,00,000 चित्त बुझाएको छ। पुलिस 25-16, 25-17 तथा 25-18 विजयी भएको हो। बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले बाजी मार्यो। आर्मीले न्यू डायमन्ड स्पोर्ट क्लबलाई सिधा सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो। तेस्रो स्थानमा रहेको आर्मीले नगद 50,000 पुरस्कार पाएको छ। मछिन्द्र क्लब इलाममा जारी 6 माई भ्याली गोल्ड कप प्रतियोगिताको उपाधि नजिक पुगेको छ। मछिन्द्र क्लब भारतको माने भन्ज्याङ फुटबल क्लब दार्जीलिङलाई 3-0 गोलले हराउँदै फाइनल प्रवेश गरेको हो। मछिन्द्रको जितमा रेजिन सुब्बाले 2 र अरिलाल सुमेटले 1 गोल गरे। लीग विजेता मछिन्द्रले उपाधिका लागि आर्मी र आयोजक बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
अब मौसम आज राति पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पश्चिमी भूभागमा सामान्य र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमका केही स्थानमा मेघगर्जन चट्याङ हावाहुरी र असिनाका साथै मध्य र पूर्वी पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवी शिक्षण अस्पतालमा मृगौलाको सफल प्रत्यारोपण, प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको चिकित्सकको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रीमा डाक्टर युवराज खतिवडा नियुक्त, आजै पद बहाली। राष्ट्रिय खेलकुद विकास विधेयक 2076 संशोधन सहित प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा 8 जनाको मृत्यु। र अमेरिकाको राष्ट्रपति निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वारीको दौड़मा रहनुभएका पूर्व उपराष्ट्रपति जो बाइडेन 14 मध्ये 9 राज्यमा विजयी भई अग्रपंक्तिमा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।